इसीलिए फिर अल्लाह पुकार देता है आयत 57 जो आज की थीम आयत है, या यूहन्नास, ए लोगो, इंसानियत को पुकारा जा रहा है, यूनिवर्सल कॉल है। कद जातकुम मौइज़तुम मिर रब्बिकुम, आ गई तुम्हारे पास नसीहत तुम्हारे रब की तरफ से, वशिफाउ लिमा फिस्सुदूर, और तुम्हारे सीनों के अमराज की शिफा, वहुदं व रहमा, हाँ लेकिन अहले ईमान के लिए हिदायत और रहमत, ये चार चीज़ें इसके अंदर। करो कि आयत 58, कुल बिफ़द्लिल्लाहि व बिरहमतिही, ऐ नबी इनसे कह दीजिए कि ये कुरान तो अल्लाह के फजल और उसकी रहमत से नाजिल हुआ है, ये अल्लाह की रहमत है, ये रहमान का तोहफा है। अर्रहमान अल्लमल कुरान, रहमान की रहमत ने जोश मारा तो कुरान नाजिल हुआ, ये जहमत नहीं है, ये रहमत है। तुम क्या करो, फबिज़ालिका फलयफ़रहू, तो चाहिए कि लोग इस पर खुशियाँ मनाएं, फलयफ़रहू फरहा, खुशी से फूले न समाना, खुशी के जज्बों में हद से बढ़ जाना, अच्छी खुशी फरहा और बुरी खुशी इतराना, बतेरा के मानों में। सूरह क़सस में कारून का किस्सा है, इन्नल्लाह ला युहिब्बुल फरहीन, कि अल्लाह फरहीन को पसंद नहीं करता। क्या बताया, सच्ची खुशी वो है जो कुरान की खुशी है। और फिरौन इतराता था, खुश होता था अपने दुनिया के जाहो जलाल पे, अल्लाह को पसंद नहीं आया, तो फबिज़ालिका फलयफ़रहू, वो मना तो नहीं करता खुश होने से, लेकिन वो कहता है हकीकी खुशियाँ लाओ, सच्ची खुशियाँ तुम्हें इस किताब से मिलेंगी, क्योंकि हुवा खैरुम मिम्मा यजमाउन, वो कहीं बेहतर है इन चीज़ों से जो वो जमा करते हैं। क्या जमा करते हैं, ये माल व दौलत दुनिया, ये सामान आराइश व ज़िबाइश, ये आसाइश की बातें, ये रंगा रंग नेमतें, तुम इसके पीछे खो जाते हो, तुम इन्हीं को जमा करते हो, हालांकि अल्लाह ताला कहता है हुवा खैरुम मिम्मा यजमाउन, ये कुरान उस सब से खूबसूरत है जो जमा करते हैं लोग। ये दो आयतें, पहली बात तो इनसे बड़ा गहरा उनसहम है, क्योंकि हमारे स्कूल की थीम आयतें भी यही हैं। अगर आप वेबसाइट पे आज भी जाके देखेंगे तो आपको यही आयतें दिखेंगी। चार मोटिव हैं, आइए ज़रा इस पे हम आप अपने लिए बात करते हैं। या यूहन्नास, पहली कॉल इंसानियत को है, तो ये कुरान इंसानियत के लिए है, मेरे और आपके हाथ में है, पहुंचाना हमने उन तक है। अल्लाह ने इसको सिर्फ मुसलमानों की किताब बनाकर नहीं पेश किया, बल्कि अल्लाह सुबहान तआला ने इसको सारे इंसानों के लिए दिया। लेकिन सारे इंसान, यानी आप कह लें कि फाजिर, काफिर, दहरिये, मुशरिक, जो भी इंसान जिसको आप इंसान कहते हैं ना, उसको इसमें से सिर्फ दो चीज़ें मिलती हैं। नोट कीजिएगा, शुरू की दो चीज़ें, तरतीब बड़ी खूबसूरत है, हिकमत के साथ बातें हैं। दो चीज़ें किन के पास हैं, कद जात को मौइज़ा तुम, पहली चीज़ मौइज़ा, वाज, वाज कहते हैं दिल को नरम करने वाली चीज़ को, सॉफ्टनिंग, हार्ट सॉफ्टनिंग। आप लोग अपने कपड़ों में एक सॉफ्टनर डालते हैं, खुशबू भी आती है, कपड़े सॉफ्ट भी होते हैं, क्यों डालते हैं, कपड़े तो धुल ही जाते हैं ना, धुल जाते हैं ना, लेकिन वो डालने से आपको लगता है कि और सॉफ्ट हो गए और स्मेल है। तो कुरान के बाद बंदे की ज़िंदगी में ना सिर्फ ये कि नरमी आ जाती है, बल्कि वो खुशबूदार हो जाता है, दिल से निकलती है बात, वास, भलाई और नेकी की याद दहानी, वो बात जो बड़े इखलास के साथ की गई उसको वास कहते हैं, दिलों को नरम करने वाली बात। तो कुरान क्या है, हार्ट सॉफ्टनर, दिलों को नरम करने वाला कलाम। ये चीज़ सबको मिल जाएगी, सब फ़ायदा उठा सकते हैं, काफिर भी इस कुरान को सुनेगा ना, एक दफ़ा उसका दिल पिघलेगा। वशिफाउ लिमा फिस्सुदूर, दूसरी इसकी खूबी शिफा है बीमारियों से, किससे, फिस्सुदूर, सदर की जमा, सीने, दिल चूँकि सीने में होते हैं चेस्ट के मानों में, तो इसीलिए सुदूर कह के हार्ट मुराद है। आप देखिए कि यहाँ थोड़ी सी बात कर लीजिए कि इस कुरान को इंसानों तक पहुँचा दें, उनको इससे वाज भी मिलेगा। जितने भी कन्वर्टीज़ हैं अगर आप देखें तो उसमें से 98% कुरान की कोई आयत सुन के आते हैं, ये किताब मौइज़ा बन जाती है, दिल नरम हो गया, ठोकर खाई हुई थी, किसी जेल में पहुंचे हुए थे, किसी जुर्म की पादाश में, وہاں قرآن کی قواعد پڑھی, پڑھائی گئی, سمجھائی گئی, دل نرم ہو گیا. اسی طرح کفر اور گناہوں کی وجہ سے انسان نے بڑے غم پالے ہوتے ہیں, بیماریاں, مثلا شفاء لما فی الصدور. دلوں میں کیا کچھ پالا ہوتا ہے انسانوں نے, سب سے پہلے تو کفر, شرک, حسد, بدگمانیاں, نافرمانیاں, منافقت, پھر بغض, کینے, یہ سب کچھ اس کتاب سے دور ہو جاتا ہے. اللہ تعالیٰ کہتے ہیں ڈاکٹروں کے پاس جاتے ہو, وہ ہارٹ اسپیشلسٹ ہیں, وہ تمہارے ہارٹ کی اصلاح کریں گے, یہ قرآن تمہارے قلب کی اصلاح کرتا ہے. وہی بات جو آنکھوں اور ویژن کا تعلق ہے, قرآن بندے کے فزیکل ہارٹ پہ بھی اثر کرتا ہے. اس کا ایک ویڈیو تھی, ایکسپیرینس کیا گیا, دل کے مریضوں کے پاس قرآن کی تلاوت چلائی گئی تو ان کی ای سی جی کی جو رپورٹ تھی وہ بدل گئی, جسم کے اندر جو خون کی سرکولیشن تھی وہ بدل گئی. ایسی تو آپ کو بیسوں چیزیں آپ نیٹ سے ملی بھی جائیں گی, لیکن جو اس قرآن کو سنتے ہوئے ہمارے دلوں کے اندر ہو رہا ہوتا ہے, اس کی تو گواہی آپ ہی دے سکتے ہیں, یہ سب کو ملے گی. اللہ انسانوں کو دعوت دیتا ہے, نہ مانو یہ اللہ کا کلام ہے, مت مانو اٹس اے ہولی بک. تم کہتے ہو یہ محمد نے لکھے, مان لو تو چلو صلی اللہ علیہ وسلم, دنیا میں اوروں کے بھی تو مانتے ہو نا, ایرسٹوٹل کی باتیں مانتے ہیں نا لوگ, فرائڈ کی سائیکالوجی کو مانتے ہیں نا, مانتے ہیں کہ نہیں مانتے, کانٹ کے نظریات چلتے ہیں نا. تو ایک دفعہ اس قرآن کے نظریات کو صرف اپنی دنیا بنانے کے لیے لوگوں مان جاؤ, تم دیکھنا تمہاری بیماریاں اس سے دور ہو جائیں گی. اور یہ حقیقت ہے. دیکھیں ہم مسلمان تو اس کو ریلیجیس بک سمجھ کے مانتے ہیں نا, لیکن نہ مانے ریلیجیس, اور بھی تو ایتھکس ہیں نا. تو اس کے ناطے سے بھی جو لوگ قرآن کے اوپر عمل کر کے دیکھیں گے ان کی زندگی بدل جائے گی. آج انسانیت احساس کمتری میں مبتلا, یہ قرآن اس کا جواب, بے کاریت کا علاج اس میں ہے. غیبتیں ہیں, آپ اور میں اپنی زندگی پہ غور کر لیں, یہ ساری بیماریاں ہماری دوری اس سے ہوں گی. کسی میں کوئی اخلاقی کمزوری دیکھیں, اپنے لفظ نہ ضائع کریں, بولیں بھی نہ, یہ قرآن کافی ہے بولنے کے لیے. آپ کو جس بندے کی اصلاح کرنی ہے اس کو قرآن کی آیت پڑھ کے سنا دے. یہ کتاب ہمدردیاں سکھاتی ہے, یہ کتاب مورل ایتھکس سکھاتی ہے, دل سے سب نگیٹیوٹیز ختم ہو کے انسان کو اتنا کارآمد کر دیتی ہے. آج آپ دیکھیے کہ سائیکالوجی میں فرائڈ کے نظریات کو بہت مانتے ہیں نا, اسی پہ چلتی ہے مور لائکلی. اگر آپ ایک اسلامک سائیکالوجی بنائیں, ہمارے پاس اس فرائیڈے کو ایک سسٹر تھیں, بلکہ ان کی شیئرنگ ریکارڈ بھی ہوئی, بڑی اچھی, میں نے بعد میں بھی سنی اس کو, تو وہ بتاتی ہیں, کہتی ہیں کہ آئی واز لاسٹ, کینیا سے کچھ تعلق تھا, مسلم فیملی تھی, سب کچھ تھا, لیکن کہتی مجھے ڈاٹس تھے, ایسے سرکل میں پھنس گئی کہ کہیں جیزس کے اوپر اسٹرگل کر رہی ہیں تو کبھی محمد پہ کر رہی ہیں. آخر ان کو کس چیز نے قرآن کی طرف کیا؟ قرآن نے کیا. تو یاد رکھیے کہ یہ ہر غم کا علاج ہے. اب یہاں تک جو باتیں ہیں نا, اگر آپ دنیا کی ناطے سے دین کی چیزیں لیں, ہمارے پاس ایک سسٹر تھی آئیں کسی پروگرام میں, تو انہوں نے کچھ پیپر دیا مجھے, کہنے لگی کہ میں یہ سائیکٹرسٹ ہوں اور دس اینڈ دیٹ, تو میں لوگوں کا علاج کرتی ہوں. خیر میں نے ان سے تھوڑی سی بات کی تو میرے دل میں لگا کہ کبھی یہ آ کے قرآن کی کلاس میں بیٹھے تو جو یہ کام کر رہی ہیں اگر لوگوں کی اصلاح کبھی, تو اس میں کتنی بہتری آ جائے گی. حقیقت ہے کہ اگر آج آپ ان دونوں کو ملا دیں تو دنیا سے بیماریوں کا, سائیکولوجیکل پرابلمس کا سب کچھ ختم ہو جائے. پھر آپ دیکھیے کہ یہ کتاب صرف انفرادی طور پہ لوگوں کو فائدہ نہیں دیتی جیسے آپ کو دے رہی ہے, یہ اجتماعی طور پہ اگر آپ ڈال کے دیکھیں, پوری دنیا کو اسلامی نظام, عدل, جسٹس, اکنامکس, معاشرت, معیشت, سب کچھ ہے. زندگی کو پرسکون کرنے والی کتاب ہے. بیوی کیسے بنو, شوہر کیسا ہو, کئی سوال انسان کے دماغ میں اٹھتے ہیں, میں کیوں بنا, میں کیوں پیدا کیا گیا, میں مرنے کے بعد کدھر جاؤں گا, سب کے جواب ادھر ہے. تو اللہ کہتے ہیں کہ کافر کو تو یہ دو چیزیں ملیں گی, لیکن اب اگلے دو حصوں کو دیکھیے, وَهُدًى وَرَحْمَةً, ہدایت اور رحمت, یہ لِلْمُؤْمِنِينَ ہے. اگر آپ آیت پہ غور کریں تو یا ایھا الناس کو ہائی لائٹ کر لیں اور آخری لفظ لِلْمُؤْمِنِينَ کو کر لیں, تو آپ کو دو بریکٹس دکھیں گی. پھر صدور تک کا لفظ یا ایھا الناس کے ساتھ جوڑ لیں, ایک رنگ سے ہائی لائٹ کر لیں, تو ہدم و رحمہ کو للمومنین کے ساتھ دوسرے رنگ سے ہائی لائٹ کر لیں, تو سمجھ آ جائے گی کہ ایمان والا صرف اس کتاب کو دو فائدوں میں نہیں لیتا, اس کو اس سے ہدایت بھی ملتی ہے اور اس کے لیے یہ کتاب رحمت بن جاتی ہے. حقیقت یہ ہے کہ دنیا میں آج یا تو لوگ خوش ہیں یا خوشحال ہیں, سمجھتے ہیں؟ خوشحال کون ہے؟ جو بہت امیر ملک ہیں دنیا کے, ایسے لوگ ملک ہیں نا, سوئٹزرلینڈ, کوئی اور بھی چند نام ہوں گے آپ کے پاس. वहाँ के लोग खुशहाल बहुत हैं, पे स्केल बहुत ऊंचा है, लिविंग स्टैंडर्ड बहुत ऊंचा है, लेकिन वहाँ के लोग खुश नहीं है। और कुछ के मुल्कों में गुर्बत है, सड़कें भी हो सकता है टूटी हुई हों, बिजली भी पूरी ना हो, लेकिन लोग खुश बहुत हैं। सर्वे किया गया था, दुनिया का सबसे अमीर मुल्क स्विट्जरलैंड एंड नॉर्वे, लेकिन सबसे ज़्यादा सुसाइड, खुदकुशी, डिप्रेशन वो नॉर्वे में और इस दूसरे मुल्क में। और दुनिया का सबसे गरीब मुल्क कंपेरेटिवली कर लें तो वो बांग्लादेश, और सबसे ज़्यादा खुश चीयरफुल लोग बांग्लादेश के। ये किताब न सिर्फ आपको खुशहाल बनाती है, खुश भी रखती है। क्या हम सब दौलत के अंबार जमा करके खुश हो जाते हैं घरों में? कितना कुछ हमारे पास इन मुल्कों में रहते हुए, अपने मुल्कों में भी इससे भी ज़्यादा लोगों के पास माशाल्लाह। खुशी नहीं मिलती, खुशी मिलेगी जब दिल को खुश करेंगे, और दिल की खुशी इस किताब में। ज़ालिका फल यफ़रहू, सूरह बकरा के आयत 74 में हमने पढ़ा था, सुम्मा क़सत कुलूबुकुम, ये काफिर के दिल की सख्ती है, कुफर दिल को सख्त कर देता है। मर्द नादा पे कलाम नरम नाजक बे असर वाली कैफियत, याद रखिए, हक को कबूल करना हो, हिदायत को कबूल करना हो, तो सबसे पहला करने का काम जो आपको मुझे करना है अपने लोगों में, उनके दिल नरम करें। दिल की सख्ती के साथ आप सोने जैसी आयतें और हदीसें भी इनको सुनाएंगे नहीं मानेंगे। आप अपने बच्चों के दिल नरम करें, गुदास पैदा करें, तड़पें, रोएं, हस्बैंड्स के दिल नरम करें, उनके दिल में इसकी मोहब्बत डालें। आप अपने अखलाक, अपने रवैयों से बताएं कि आपके शौहर कहने पे मायल हो जाएं कि इस किताब ने इनको बहुत बदल दिया, खुशियां घर में आ गईं। जैसे बारिश है, सख्त फ्लोर पे गिरेगी थोड़ी देर में खुश, और नरम मट्टी पे आएगा तो अंदर जाएगी, अंदर अब जज्ब होगा। बंदे का अपना मैदा ख़राब हो तो कोई दवा असर नहीं दिख करती। तो ये कुरान पढ़ने से इंसान का दिल नरम होता है, मुआवजा। फिर आप फ़ायदा देखेंगे, फिर आप देखिए, जो ही कुरान की दवा आपने ली, तकब्बुर, हसद, बुग़्ज़, हुब्बे दुनिया सब दूर। जब तक हम अपना तज़किया नहीं करेंगे, ये कुरान भी ऊपर से गुजर जाएगा। गंदे दिल के साथ कुरान सुनेंगे, कुरान तो वही है, आपके पास आके गंदा हो गया। तो ये किताब इंसान को खूबसूरत कर देती है। सूरत आल इमरान की आयत 14 में हमने पढ़ा था, ज़ुय्यिना लिन्नासि हुब्बु शहवाती से लेकर वलनामी वलहस, एक लंबी लिस्ट थी कि लोगों के दिलों में औरतों, बच्चों, माल, खासोने, चांदी, इसकी मोहब्बत है। अल्लाह ताला कहते हैं इन सब से बेहतर, कुला नबियुकुम भी खैरुम मिन ज़ालिक, वहाँ भी यही बात थी कि ये सब कुछ है, लेकिन क्या मैं तुम्हें इससे भी बेहतर ना बताऊँ, और वो अल्लाह के पास है। तो हम सब को इन आयतों को पढ़ने के बाद अब ख़ुद से पूछना है कि अल्लाह का फ़जल और उसकी रहमत लेना चाहती हूँ, पा रही हूँ, ज़िंदगी में इत्मीनान और ख़ुशी आ रही है, तो फ़बिज़ालिका फ़लयफ़रहू। असल खुशी ये है, देखिए, इस किताब के ज़रिए अल्लाह ताला के साथ एक ऐसा ताल्लुक जुड़ जाता है बंदे का, उसको बाहर के माहौल में क्या हो रहा है इससे ज़्यादा फ़र्क नहीं पड़ता। छोटी सी मिसाल दूंगी, सिर्फ समझाने की नीयत से। आप देखिए, एक लड़की, उसकी शादी होती है, उसका शौहर उससे बेपनाह प्यार करता है, टूट के प्यार करता है, लेकिन घर में कोई और रिश्ता या बहुत सारे रिश्ते ऐसे हैं कि जो उसकी कदर नहीं करते या उससे उस तरह नहीं है। वो लड़की जिसको शौहर का प्यार मिल जाता है, क्या घर वालों की मुखालफतें और उसके मुकाबले में जम जाती है कि नहीं? कहती, मुझे मेरे शौहर का प्यार मिल गया, मुझे और क्या चाहिए। और शौहर भी समझदार होता है तो वो समझाता है कि बेगम माफ़ी करनी करें, वक्त ही बातें, ये वक्त चल जाता है ना। एक शौहर बेचारा कर क्या लेता है, माँ के आगे बोलेगा तो कितना को बोलेगा, फिर हम ही कहते हैं चुप करें, ना बोलिए, मेरे पे बात आएगी। पहले सिखाती हैं ये ना ये का वो क्या, फिर जाते हुए कमरे से कहती है, बाप नीचे जाके कुछ ना कहिएगा, मैंने तो अपना दिल हल्का किया था, तो अल्लाह का बंदा कहेगा मेरा भारी हो गया, मैं हल्का करने जा रहा। हमारे नक्स हैं, हम अपनी बच्चियों को दिल हल्का करना नहीं सिखाते कि कुल इन्ना मशको बसी व हुस्न इलल्लाह। बड़ी शिद्दत से मैं सूरत यूसुफ का इंतज़ार कर रही हूँ, चल पड़े, इंशाल्लाह अगले महीने आ जाएगी, फिर देखिए रिश्ते कैसे निपटते हैं, फिर देखेंगे आप कि सच्ची रिश्तेदारियाँ किस तरह से जुड़ती हैं। तो बहरहाल, कहने का मकसद यह है कि जिसको अल्लाह से प्यार हो जाए, फिर वो कैसे दुनिया की मुखालफतों से झगड़े। कई दफ़ा लोग कुरान पढ़ने वाले कोई ताना देते हैं, कहते हैं ये बड़े ओवर कॉन्फिडेंट हो जाते हैं, ऐसे लगता है कि बस अब ना इनको गम है ना कोई फिक्र है। भाई कैसे हो, वो कहते हैं ना कि जब एक रब का साथ है तो सारी खुदाई भी मेरे खिलाफ है, क्या गम है मुझे जब मेरा रब मेरे साथ है। अंदर दिल पे ओस बरस रही है तो बाहर के गम दुख के, बाहर की तकलीफें क्या, انسان کو ایک لمحہ نہیں لگتا سوچنے میں. اس طرح سوچ بدلتی ہے واللہی. ہم اپنے بھائی بہنوں سے کتنی محبت کرتے ہیں آپ سب کو پتہ ہے. میں آپ کو سچی بات بتاتی ہوں, جس کو کہتے ہیں نا ویک پوائنٹ, یعنی میرا چھوٹا بھائی جو ہے نا, چھوٹا تھا اس لیے بھی کہہ لیں اور ملان بھی ہوتا ہے, میں جب خود چھوٹی تھی تو مجھے اس سے اتنی محبت تھی, اتنی محبت تھی کہ اس کو نا, جس کو آج کے دور میں مرحلے مائگرین کہتے ہیں, بھوکا رہے یا دھوپ میرے تو سر میں درد ہوتا تھا, اور جب تک پھر اس کو وومٹ نہ آ جائے اور جیسے ہوتا ہے نا, وہ ٹھیک نہیں ہوتا. بلیو می کہ جب کبھی اس کی ذرا سی کیفیت دیکھتی تھی نا کہ سر میں درد, تو میں اندر جا کے دوسرے کمرے میں چھپ جاتی تھی, مجھ سے دیکھی نہیں جاتی تھی, اور میں روتی تھی کہ اللہ اس کو کچھ نہ ہو جائے. اتنی میں, ایون میری شادی بھی ہو گئی, جب میں گئی تو مجھے پاکستان سے کال پہ صرف ایک ہی غم تھا کہ کامران کو سر میں درد تو نہیں ہو رہا. یہ حالات ہیں. اخیر یقین کریں کہ کبھی کبھی کچھ چیزیں ناسور بن جاتی ہیں نا. پھر میں نے اللہ سے دعا کی کہ مجھے دھڑکا لگا رہتا ہے, جیسے خول اٹھتے رہتے ہیں, فون کر کر کے پوچھنا یہ تو نہیں وہ نہیں. اور اب چند دن پہلے اس نے میسج کوئی کیا ہوا, آپ نے کوئی لکھا کہ میں بیمار تھا, تو میں نے اس کے جواب میں اس کو میسج کیا کہ کوئی بات نہیں, یہ فکر نہ کرو, آگے کی فکر کرو, یہ ٹھیک نہیں وہ نہیں. ایسے لگتا ہے آپ کا اندر باہر آ جاتا ہے, باہر اندر چلا جاتا ہے, لیسٹ پرائیورٹی بن جاتی ہے اور پرائیورٹی لیسٹ بن جاتا ہے. یہ قرآن حقیقت میں آپ کے اندر آ جائے, دنیا کی ہر نعمت خوبصورت ہے. ہو وہ خیر مما یجمعون, مال اولاد گھر یہ سب نعمت ہے, شرط یہ کہ یہ ہدایت کی نعمت کے ساتھ ہے. تو یہ آیت اس سے بہت زیادہ کا مطالبہ کرتی ہے, لیکن میں یہی آپ سب کو دعا دوں گی کہ اللہ آپ کو یہ سچی خوشیاں نصیب کرے. جمع کرنے کی بات ہے, ہماری زندگی میں جو کچھ بھی ہے, مثلاً آپ اپنے شوہر کو لے لیں, کام کرتے ہیں نا, محنت کرتے ہیں, پھر ہی گھر میں روزی روٹی آتی ہے نا, سبزی گوشت سب کچھ, یہ تو ہے بیسکس. جب بھی کوئی مال کماتا ہے اس پہ سب سے پہلے کیا لگتا ہے؟ وقت لگتا ہے. آپ کے بچے اسکولوں میں جاتے ہیں تو وقت لگتا ہے نا, آپ گھر سے جاتی ہیں, یعنی آپ جو اس میں سے موضوع بات نکلی وہ کیا ہے کہ دنیا کی کوئی بھی چیز آپ جمع کریں اس پہ سب سے زیادہ کیا لگتا ہے؟ وقت, اور دوسری چیز بولے مال. آپ نے اپنے گھر میں جتنی بھی چیزیں خرید کے رکھی ہوئی ہیں, دو ہی چیزیں لگی نا, آپ کا وقت لگا, آپ ڈھونڈا خریدا, ادھر گئیں ادھر گئیں, اور پھر پیسے دیے. اب آپ دیکھیں جو کچھ آپ کے ارد گرد, آج گھر جا کے آپ ایک چھوٹا سا ایکسپیریمنٹ کر کے دیکھ لیں, پورے گھر کو دیکھیں نیچے سے اوپر تک, جتنے بھی فلور ہیں آپ کے گھر کے, جو کچھ میرے گھر میں ہے اس کو خریدنے میں کتنا وقت لگا اور کتنا مال کا, دو کالم بنا لیں, وقت انویسٹ کیا نا ہم نے, اور دوسری طرف لکھیے کہ مال, یہ چیز اتنے کی. مال تو ہم بڑی جلدی کر سکتے ہیں کاؤنٹ, قیمت کا پتہ ہوتا ہے, رفلی ایسٹیمیشن بھی ہوتا ہے, وقت بعض دفعہ انکاؤنٹیبل لگ جاتا ہے, کیونکہ صرف وقت وہ نہیں لگتا جو یہاں سے دکان پہ جا کے لانا ہے, سوچیں آئیڈیاز, خیالات, کیٹلاگز, پھر انٹرنیٹ سرچنگ, گوئنگ دس دس. اب آپ لکھیے سب طرف, تین کالم بنائے, وقت, مال, اور اس کے آگے وہ چیز لکھیں, اور پھر آج اپنے لیے اس کی ویلیو پوچھیں. کرسٹل, آپ نے 100 پاؤنڈ کا ایک چھوٹا سا پیس خریدا, اس کو لینے میں آپ کے 4 گھنٹے لگ گئے, آپ کے شوکیس پہ کرسٹل آ گیا, اور اب آپ کے سر میں درد شروع ہے. آپ کو کوئی کہتا ہے بیگم سر میں درد ہے, یہ دیکھو کرسٹل کتنا پیارا لگتا ہے تمہیں, آپ ہو سکتا ہے وہی کرسٹل شوہر کے ہاتھ پہ مار دیں کہ میری تو جان پہ بنی ہوئی ہے اب کرسٹل. کوئی چیز ہمارے سچے جذبوں کا نعمل بدل نہیں ہو سکتی. یہ سب چیزیں پھر ایک وقت آتا ہے بوجھ لگتی ہیں, بیگانی لگتی ہیں. جب انسان کو اصل جنت کے کرسٹل دکھتے ہیں تو اپنے وقت اور اپنے مال کو اگر لگانا ہے تو وہاں لگائیں جہاں آپ نے اور میں نے جانا ہے, جہاں رہنا ہے. بچے پڑھتے ہیں آپ کے, کیا لگ رہا ہے ان کا؟ وقت اور مال. آج دو چیزیں لکھ کے جائے, میرا وقت کہاں لگ رہا ہے, میرا مال کہاں لگ رہا ہے, میرے بچوں کا وقت کہاں لگ رہا ہے, میرے بچوں کا مال کہاں لگ رہا ہے, اور سب کا, ہم سب ایک ساتھ ہیں. آپ دیکھیے کہ ضروریات سے ہٹ کے جمع پہ بھی ہم پہنچ چکے ہوتے ہیں, ہمارے پاس ایسٹس ہیں ماشاءاللہ, بینک بیلنسز ہیں, ہم نے جمع کر کے یہ چیزیں رکھی ہوئی ہیں, تو یہ کون سی بڑی بات ہے؟ کس کے پاس نہیں تھا مال؟ فرعون کو دیکھیے, قارون کو دیکھیے, شداد کو دیکھیے, نمرود کو دیکھیے. آج کبھی آپ نے ان کے نام ریفرنس میں بھی سنے؟ چلے ہم تو ان کو نہیں مانتے, کبھی آپ نے گوروں اور یا دوسرے ان کے فالوورس کے بھی سنے؟ اب اس کے برعکس جس نے قرآن جمع کیا, اب مما یجمعون کے نیچے ایک بڑی سی ایرو ڈالے, آج کل آپ زیادہ کیا جمع کر رہی ہیں؟ قرآن, ترجمہ, تجوید, معنی, لفظ, سب کچھ. और इस पे आपका क्या लग रहा है? वक्त भी लग रहा है और माल भी लग रही है, ये है खैरु मिम्मा यजमान। और कौन कह रहा है? देने वाला अल्लाह कह रहा है खुवा खैरु मिम्मा यजमान। कुरान की खुशियाँ सच्ची खुशियाँ, और ये दौलत सबसे बड़ी, हत्ता कि अल्लाह के नबी की हदीस है कि जिसको कुरान के पढ़ने ने दुआ करने से रोक रखा तो अल्लाह उसको बिन मांगे ज़्यादा देता है। बस आप देखिए, आपका बच्चा है, उसके इम्तिहान हो रहे हैं, अम्मी मेरे लिए दुआ करें, बच्चे पास क्या कहते हैं, मैं इम्तिहान देने जा रहा हूँ, आप जायनमाज बिछा लें। वैसे खुद फ़र्ज भी नहीं पढ़ेंगे तो अम्मा जी को बिठा देते हैं दुआओं के पोटले पर कि आप मेरे लिए दुआ करें, मेरे ग्रेड्स आएँ। अब आपके बेटा, मैं तो वो तर्जुमा याद कर रही थी तो मैं तो कर ही नहीं सकी, तो कहेंगे बस अम्मी आप काम की नहीं। उसको ये हदीस सुनाएं कि बेटा मैं दुआ नहीं कर सकी ना इतनी, लेकिन कुरान पढ़ते हुए अल्लाह ने जो मेरा वक्त गुजारा वो तेरी तरफ है। ठीक है, आज हमारा बड़ा जोर है दुआओं पे, खुद भी करते हैं दूसरों को भी कराते हैं, ये एक अलग इशू है, इसको भी छोड़ दें। मैं आपको मिसाल देती हूँ कि कुरान कैसे दुआ से बेहतर है। आपके घर के दरवाजे पर एक सवाली आता है, फ़कीर है, कहता है 10 पाउंड दे दो, मांग रहा है, आप उसको भी दे देंगे, देंगे ना। और एक बंदा या बंदी घर में आके आपके के बच्चे की टेक केयर करती है, आपकी खिदमत करती है, आपके बच्चे को संभालती है, उसको शावर दिलाती है, उसके दामन काटती है, सच बताएं एंड ऑफ द डे किसको खुशी से 10 पाउंड देंगे? मांगने वाले को या आपके बच्चे की हिफाजत करने वाली को? इसको तो हो सकता है 10 देने थे तो 15 दें कि इसने मेरे बच्चे की बड़ी केयर की, इसने सफाई आज बहुत अच्छी की, 15 दे दूँ। अब आप इसको ले, एक है अल्लाह से अल्लाह दे 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 मांगना है, और एक है अल्लाह के दीन की खिदमत करने वाला। आज हम अल्लाह के दीन को बच्चा बना लें, सारी बातें समझ आती हैं। आज के दौर में कुरान की खिदमत करने वाले अल्लाह के दीन की हिफाजत करें तो अल्लाह उनको ज़्यादा देगा या बैठ के दुआएं मांगने वाले? आपका बच्चा बीमार है और आप कहते मैं तस्बीह पढ़ लूँ, तस्बीह पढ़ने से उस वक़्त क्या होगा? आज दीन के ऊपर इतने इल्ज़ाम आते हैं, इतनी बातें, लोग जहालत की मौत मरे, हम कहते हैं मैंने अब ये भी नफिल शुरू कर दी और अब मैं इंशाल्लाह अब 8 की बजाय 24 करूंगी और 20 करूंगी। हम नफली इबादत के जरिए अल्लाह के पास आते हैं। आप देखिए कि आपका एक बच्चा जो हर वक्त कहता है अम्मी पैसे दो, पता नहीं यहाँ बच्चे पैसे मांगते हैं ऐसे छोटे के नहीं, पाकिस्तान में दुकानें पास पास होती हैं और गली में ही आ जाते हैं थोड़ी थोड़ी देर, अम्मी पैसे, अम्मी आपका पर्स किधर है? एक बच्चा हर वक्त पैसे मांगता है और दूसरा बच्चा आपके पास बैठ जाता है आके, फिर आपको बड़े प्यार से लिपटता है, कहता है अम्मी आप मुझे बहुत अच्छी लगती हैं, अम्मी आई लव यू। सच बताएं आप किस बच्चे को ज़्यादा देंगी? पास बैठने वाले को ना। तो जो बंदा अल्लाह के पास आके बैठ जाता है ना, अल्लाह उसको मांगने वालों से ज़्यादा देता है।
وَيَسْتَنْبِئُونَكَ أَحَقٌّ هُوَ قُلْ إِي وَرَبِّي إِنَّهُ لَحَقٌّ وَمَا أَنْتُمْ بِمُعْجِزِينَ وَلَوْ أَنَّ لِكُلِّ نَفْسٍ ظَلَمَتْ مَا فِي الْأَرْضِ لَافْتَدَتْ بِهِ وَأَسَرُّوا النَّدَامَةَ لَمَّا رَأَوُا الْعَذَابَ وَقُضِيَ بَيْنَهُمْ بِالْقِسْطِ وَهُمْ لَا يُظْلَمُونَ أَلَا إِنَّ لِلَّهِ مَا فِي السَّمَاوَاتِ وَالْأَرْضِ أَلَا إِنَّ وَعْدَ اللَّهِ حَقٌّ وَلَكِنَّ أَكْثَرَهُمْ لَا يَعْلَمُونَ هو يحيي ويميت وإليه ترجعون يا أيها الناس قد جاءتكم موعظة من ربكم وشفاء لما في الصدور وهدى ورحمة للمؤمنين قل بفضل الله وبرحمته فبذلك فليفرحوا هو خير مما يجمعون